نحمده ونصلي على رسوله الكريم اما بعد فاعوذ بالله من الشيطان الرجيم سبق نمبر 123 آیت نمبر 19 سے 35 سورة یوسف لیسن نمبر 123 آیت نمبر 19 to 35 سورة یوسف پیچھے سے ہی کہانی جو چل رہی تھی اسی کو کنٹینیو اس سورت اس سبق میں کیا چاہ رہا ہم دیکھیں گے تفسیر آیت نمبر 19 سے ذہن کو اپنے اسی جگہ پہ لے آئیے جہاں سے کہانی پوری ہوئی تھی کہ یوسف علیہ السلام جو ہیں بھائیوں کے ظلم کا شکار ہوئے اور کنویں میں ڈال دیے گئے باپ نے صبر کیا اور بچوں کی اصلاح کی خاطر ان کو خود سے نہ کاٹا اب دوسری طرف یوسف علیہ السلام کے ساتھ کیا ہو رہا ہے اس کا تذکرہ ہے وجاءت سیارتو اور تھوڑی دیر کے بعد ایک قافلہ آیا بھائی ڈال کے چلے گئے کنویں میں اور کہتے ہیں کہ شام سے مصر جاتے ہوئے ایک قافلے کا گزر ادھر سے ہوا تو وہاں آ گئے سیارہ کا لفظ جو ہے یہ اصل میں یہ مؤنث ہے سیار کہتے ہیں بہت سفر کرنے والے کو لیکن یہاں اس سے مراد قافلہ ہے سیر اس کا روٹ ہے کہ جب کوئی بہت چلتا پھرتا ہے تو اسی وقت یہ لفظ اس کے لیے آتا ہے فَأَرْسَلُوا وَارِدَهُمْ تو اہل قافلہ نے پانی لینے کے لیے اپنے وارد کو بھیجا وارد کا لفظ پیچھے بھی آیا تھا یہاں بھی آ گیا واو را دال ہے بلکہ سورت ہود کے آخر میں آیا تھا نا مرفود اور اس سے پہلے ان آیات میں وہی لفظ ہے یہ بھی وارد کا لفظ ہی معنی ہوتا ہے پانی لینے والا اردو میں ہم کہتے ہیں نا آپ کہاں سے وارد ہو گئے ہم تو ایسے ہی بول دیتے ہیں نا جہاں ہمارا دل چاہے لیکن قافلے کے آگے وہ شخص جو کھانے پینے جگہ کا انتظام کرتا ہے اس کو وارد کہتے ہیں کیونکہ پہلے دور میں جب لوگ جاتے تھے تو راستوں میں ہر چیز تو نہیں ہوتی تھی تو کچھ بھی سمجھدار لوگ جو ہوتے تھے ان کو وہ آگے بھیج دیتے تھے کہاں پڑاؤ ڈالیں کہاں رکنا چاہیے کہاں نہیں تو یہ جا کے جگہ وغیرہ سیدھی کرتے تھے تو وہاں پہ لوگ آ جاتے تھے تو وہ وارد تھے اب یہاں وارد کا لفظ واحد دکھ رہا ہے ایک تھا لیکن آگے انداز سے لگے گا کہ ایک سے زائد بھی تھا لیکن بہرحال اس قرآن نے ایسی تفاصیل ہمیں نہیں دی کہ جس سے ہمارے عمل سے کوئی تعلق نہ ہو پھر کیا ہوا فأدلى دلوہ تو اس نے لٹکایا اپنا ڈول ادلا اور دلوا یہ دو لفظ تھوڑے سے آپ کو نئے رنگ میں دکھ رہے ہیں ادلا کا معنی کیا ہوتا ہے کنویں سے پانی نکالنا دا لام یا اس کا روٹ ہوتا ہے دلا کہتے ہیں ڈول کا کنویں میں لٹکانا اور دلوا کہتے ہیں ڈول کو دال لام وہ ایک ہی لفظ ہے اسی کی مختلف چیزیں ہیں آدم اور حوا کو جب شیطان نے بہکایا تھا تو اس کے لیے آتا ہے کہ اس نے فد اللہ ہما بغرور دھوکے سے اپنی طرف کر دیا یعنی اس نے اپنے عادت کے مطابق پانی لینے کے لیے کنویں میں جب ڈول ڈالا تو اس کا تذکرہ ہے پھر کیا ہوا قالا یا بشرا کہنے لگا وہ اے خوشخبری خوشی کی بات ہے وہ پکار اٹھا مبارک ہو حاذا غلام یہ بچہ ہے کتنا خوبصورت بچہ ہے جب انہوں نے پانی لینے کے لیے ڈول ڈالا اب کنواں خشک تھا پیچھے ہم جب پہ بات کر چکے کہ یہ سوکھا کنواں تھا پرانے کنویں جیسے ہوتے تھے تو پانی تو نہ نکلا لیکن ڈول میں بیٹھے ہوئے چھوٹے سے عمر کے یوسف نکل آئے امیجن کر اسی سے بھی لگتا ہے نا کہ بہت بڑی عمر بھی نہیں تھی بس لڑک پن تھا جس کو آپ کہہ سکتے ہیں اور غلام کہتے ہی 13-14 سال کی عمر کے لڑکے کو ہیں یعنی ارلی ٹین ایجر آپ کہہ سکتے ہیں تو وہ اس میں آ کے اور وہ پکار اٹھا خوشخبری ہو کیوں خوش ہوا اس لیے کہ اس دور میں انسان بکتے تھے اور جتنا کوئی ظاہری طور پہ خوبصورت ہوتا تھا اتنا ہی اس کی قیمت زیادہ لگتی تھی آیا تو وہ پانی لینے تھا لیکن اس کو ایک خوبصورت بچہ مل گیا اس کے دل میں کیا خیال آیا کہ میں اس بچے کو بیچوں گا اور اس کی قیمت لوں گا تو لہٰذا وہ خوشی میں آ گیا وَأَسَرُّوهُ بِدُعَاتًا اور انہوں نے چھپا دیا اسے ایک قیمتی متاع سمجھتے ہوئے دیکھیے پیچھے لفظ آیا وارد واحد تھا ایک شخص تھا لیکن وَأَسَرُّوهُ کے لفظ سے پتہ چل رہا ہے کہ وہ ایک سے زیادہ تھے کیونکہ یہ جمع کا لفظ ہے کہ انہوں نے چھپا دیا اس کو مال تجارت سمجھ کر کہتے ہیں کہ ایک شخص نام بھی اس کا روایات میں آتا ہے مالک بن دوبر اس کا نام تھا وہ پہنچا اس نے دیکھا یوسف علیہ السلام نکل آیا تو اس نے کیا کیا کہ سب کو کیوں پتا چلے بلکہ میں خود ہی سے کچھ فائدہ اٹھاؤں تو وہ دو تین لوگوں نے گٹھ جوڑ کیا اور یوسف علیہ السلام کو کہیں چھپا دیا تاکہ قافلہ ذرا ادھر ادھر ہو تو اب اس کو بیچ دیں گے اور یوسف علیہ السلام اتنے خوبصورت تھے کہ روایت میں آتا ہے, نبی صلی اللہ علیہ وسلم کی روایت ہے, شب معراج کے موقع پہ آپ نے جب یوسف علیہ السلام کو دیکھا تو کہا کہ اللہ تعالیٰ نے پورے عالم کے حسن و جمال میں سے آدھا حصہ یوسف علیہ السلام کو عطا کیا, جسے ہی مسلم کی روایت ہے, اتنے خوبصورت تھے اور اندر کا حسن بھی تھا باہر کا بھی تھا. یہاں جو لفظ ہے نا یا بشرا, اس پہ ایک بڑی عجیب و غریب بات کسی کی سنی تھی کہ یا بشرا, اے خوشخبری, حاذا غلام. اب آپ دیکھیے کہ ٹیکسٹ کہاں چل رہا ہے, مجھے یقین ہے جو بات میں کہوں گی اس سے آپ کا بھی ذہن بھٹک جائے گا, لیکن لوگوں کی نہ سمجھی اور قرآن کو کس کس معنوں کے لیے استعمال کرتے ہیں. ایک خاتون تھی تو ان کی بیٹیاں ہی ہو رہی تھیں صرف, تو چار بیٹیاں ہو گئیں, چوتھی بیٹی جب ہوئی تو لوگوں نے کسی نے اس کو مشورہ دیا کہ تم اس بیٹی کا نام بشرا رکھو, کیوں کہ اس کے بعد حاذا غلام اس سے اگلا بیٹا ہوگا, یعنی یا بشرا حاذا غلام. اور بعض لوگ یہ ٹوٹکا کرتے ہیں کہ بیٹیوں کے اگر ایک بیٹی کا نام یہ رکھے تو اس کے بعد بیٹا ہوگا, یہی مقصد تو رہ گیا ہمارا قرآن پڑھنے اور پڑھانے کا, ہمیں تو اس کی خیر اور اس کے موتی اور ہیرے تو دکھے نا, اور ہم نے اس سے بھی لی تو دنیا کی چیزیں ہی لے لیں, بیٹیاں لے لیں, بیٹے لے لیے. بہرحال اسرو کا لفظ وہی ہے جو پیچھے, چھپی بھی چیز چھپانا اسرار. بدعتہ کا لفظ نیا ہے, تھوڑے سے نئے لفظ آ رہے ہیں اس صورت میں, تو اس سبقت کے با دعات عین اس کا روٹ ہے بد ان, یہاں تو اس کا معنی ہے مال تجارت, یعنی جو منی بزنس میں لگتی ہے, لیکن بدن کہتے ہیں گوشت کا بڑا ٹکڑا جسے کاٹ کر الگ کر دیا جائے, ٹھیک ہے. تو پونجی, اردو میں جو لفظ آتا ہے نا پونجی, ری انویسٹ جو منی کی جاتی ہے, کیپیٹل کہہ لیں, راس المال جو ہوتا ہے اس کو کہا جاتا ہے, کہ انہوں نے کہا کہ اس کو بھی چھپاتے ہیں, ٹھکانے لگاتے ہیں اور پھر اس کو بیچ دیں گے. واللہ علیم بما یعملون, اور اللہ تعالیٰ خوب جانتا تھا جو کچھ وہ کر رہے تھے, یعنی ان کا یہ کام تھا. ایک یہ بھی بات آتی ہے کہ یہ اثر روح بدعتا کا جو لفظ آتا ہے, یہ دوبارہ بھائی ہی گئے تھے اور کنویں میں سے نکال کے تو اس کو کہا اس کو انہیں پونے بیچ بھی دے. ایک روایت آتی ہے جس سے ہمارا کوئی اتنا زیادہ عملی پر مقصد نہیں ہے بیان کرنے کا, لیکن بہرحال کسی نے بھی بیچا لیکن اس کو چھپا دیا, اور اللہ کو خوب پتا تھا کہ جو کچھ وہ کر رہے ہیں. پھر کیا ہوا, وہ شروح بھی سمن بخسن دراہما معدودا, اور انہوں نے بیچ ڈالا اس کو تھوڑی سی قیمت کے عوض گنی چنی. سمن کا لفظ سمینہ لفظ اسی سے ہے, قیمت کو کہتے ہیں, اور سمن بخسن کہتے ہیں کم کو. پیچھے آپ پڑھ چکے ہیں قوم شعیب کے تذکرے میں, لا تبخسن ناس اشیاءہم, لوگوں کو ان کی چیزیں کم نہ کر کے دو, تو بحصہ بخسن کم ہونے کو کہتے ہیں. درہم کا لفظ جو ہے درہم کی جمع, اور درہم جو ہوتا ہے یہ دینار کا چوتھائی حصہ ہوتا ہے, ون فورتھ آف دینار ہوتا ہے. کتنے تھے روایات میں آتا ہے کہ 20 درہم کے بدلے میں بیچ دیا, معدودہ گنے چنے, یعنی بس 20 میں بیچ دیے, اتنی تھوڑی قیمت آئی. ہاں یوسف کی اس لیے کہ ان کا حال کیا تھا, وکان فی ہی من الزاہدین, ان کو اس میں کوئی دلچسپی تو تھی نہیں, جان چھڑانا چاہتے تھے. گری پڑی چیز سے تو لوگ ہمیشہ جان بچاتے ہیں, اور چوری وہ کا مال خاص طور پہ جب ہوتا ہے تو لوگ اس کو زیادہ سے زیادہ جلدی ٹھکانے لگاتے ہیں, کوئی بھی اس کا دے دے وہ لے کے چل پڑیں گے. تو کہا وہ تو زاہدین تھے, زاہد کی جمع ہے, زہد سے یہ لفظ نکلا ہے, بے رغبتی بے توجہی, اور محاورات میں دنیا کی مال و دولت سے بے رغبتی اور اعراض کو زہد کہتے ہیں, کہ کوئی اتنی خواہش مند تو تھے نہیں, چاہے تو بھائیوں نے بیچا چاہے تو اس شخص نے بیچا جو وارث تھا, لیکن یوسف کی قیمت بڑی تھوڑی لگی. کچھ پتہ نہیں تھا ان کو کہ یوسف کیا ہے, کیا خواب دیکھ چکا ہے, باپ کی آنکھوں کا ستارہ, اللہ نے اس کو کیا کیا نعمتیں دینی ہے کل, لیکن لوگوں کی قدر نہیں کر پاتے. اس دور میں کہتے ہیں کہ 40 سے زیادہ درہم جو ہوتے تھے نا اس کے لیے کچھ اور ہی استعمال کرتے تھے, لیکن عرب لوگ جب تجارت کرنے جاتے تھے تو بڑی رقموں کے معاملات وزن سے کیا کرتے تھے, اور چھوٹی رقمیں جو 40 کے عدد سے کم زیادہ نہیں ہوتی تھی تو وہ گنتی سے کر لیتے تھے. تو لہٰذا یہاں دراہم کے بعد معدودہ کا لفظ آیا, کہ 40 سے تو بہرحال کمی تھے جو لوگوں نے کیے, اور روایات میں آتا ہے کہ یہ پھر انہوں نے آپس میں مل کے بانٹ لیے. یہاں تھوڑی سی بات کروں گی, انسانوں کی زندگی میں ایسے لمحے آتے ہیں کہ وہ بہت قیمتی ہوتا ہے لیکن وہ بہت زیادہ بے قیمت ہو جاتا ہے. مثلا ایک بچی میکے میں, آنکھوں کا تارہ, باپ کی لاڈلی, بھائیوں کی پیاری, سسرال میں آتی اور بے قدر ہو جاتی ہے. کبھی کبھی, ہمیشہ ایسا نہیں ہوتا. एक शख्स अपने इलाके में बहुत बाइज्जत होता है, बड़ी मोहब्बत करने वाले लोग होते हैं उससे, लेकिन किसी अजनबी जगह में जाता है जहां लोग उसको पहचानते ही नहीं, धक्के दे के गुजर जाएंगे, उसके पाँव पे पाँव रख देंगे। ये जिंदगी के जो मोड़ होते हैं ना, ये असल में बंदे के इम्तिहान के दिन होते हैं। अगर यूसुफ अलैहिस्सलाम ये सारा कुछ मंजर अपने साथ होता देखकर चीखते चिल्लाते शोर मचाते, आखिर 8 7 8 का बच्चा कुछ तो कहता है ना, कुछ कह ही नहीं रहे, खामोश है यूसुफ, अल्लाह के फैसलों पे राजी है। आज का बच्चा होता तो 911 कॉल कर चुका होता, पुलिस को बुला लेता, भाइयों ने ये कर दिया वो कर दिया, लेकिन यूसुफ अलैहिस्सलाम का जो जाहरी हुसन था ना, उससे बहुत ज्यादा उनके अंदर बातनी हुसन था, और वो अपने आप को जाया नहीं करना चाहते थे। ऐसे थपेड़े जो होते हैं ना, वो इंसान की जिंदगी में इज्जत के लिए और बुलंदियों के लिए होते हैं। कभी आपने गेंद को उछाला हो, अब देखिए कि गेंद को जब हम यूं उछालते हैं ना, अगर छोड़े तो अब देखिए कि पहले नीचे जाती है, जरा सा आपके हाथ से गिरेगी, ऊपर जाके फिर नीचे हिट होके आती है, तो फिर ऊपर जाती है। जितनी ज्यादा चीज नीचे जाती है ना, बाद में उतनी ऊपर उभरती है। ये हालात के उतार चढ़ाव जो होते हैं, ये इंसान की जिंदगी में बहुत बड़ी खैर लेके आते हैं। शर्त क्या है? कि बंदा अल्लाह पे राजी रहे, शिकवा ना करे, सब्र जमील करे। हजरत आयशा रजी अल्लाह तआला पे जब इल्जाम लगा था और उनके ऊपर तोहमत लगी थी, तो उन्होंने भी उस वक्त यही बात कही थी कि जो हजरत याकूब अलैहिस्सलाम ने बेटे की जुदाई के मौके पे कही थी ना, कि फसबरुन जमील, मैं सबर करूंगा और अल्लाह ताला ही मेरा मददगार है। तो उधर बाप सबर कर रहा है, इधर बेटा सबर कर रहा है। दिन के बाद रात आ गई है यूसुफ की जिंदगी में, लेकिन कोई शिकवा नहीं, कोई बड़ाई बात नहीं की। अगर आज के दौर में इसको हम देखें, तो बच्चों की तरबियत में ये नुक्ता शामिल कर लें। माँ बाप का बच्चा लाडला हो, प्यारा हो, आंखों का तारा हो, लेकिन याद रखें, जो उसकी कीमत आपकी नजरों में ना, दुनिया वाले कभी वो कीमत नहीं लगाएंगे। कभी अपने बच्चों को एक्स्ट्रा सेंसिटिव ना करें, तो उनके लाड देख देख कर ये ना कह दें कि तुम बहुत अहम हो, उनको तकब्बुर का शिकार ना करें। बाज का कहते हैं ना कि नाक पे मक्खी नहीं बैठने देते, ऐसी कोई चीज नहीं होनी चाहिए। जो मुश्किल हालात में भी अपने आप को गिरने नहीं देता, फिर वो आगे जरूर जाता है। बाहर लग रहा है कि यूसुफ के साथ ज्यादतियां हो रही हैं, लेकिन आगे देखेंगे कि यही ज्यादतियां एक रोशन मुस्तकबिल की दलील बन जाएंगी। अगर सहरा में हासिद भाइयों के साथ रहते तो क्या मर्तबा मिलता? देहाती होते, बद्दू होते, न चलना आता, न खाना आता, न पीना आता, लेकिन अल्लाह ताला अब यहां से आगे इनके लिए रास्ते खोल रहे हैं। अगली आयत को देखते हैं तो फिर हम इस पे बात करेंगे मजीद, कि किस तरीके से बड़ा इंसान बनने के लिए इंसान को आजमाइशों की भट्टी से गुजरना पड़ता है। जैसे कच्चा बर्तन है ना, उसको पकाने के लिए भट्टी में डालना पड़ता है, आग में डालना पड़ता है। असल में अब यूसुफ अलैहिस्सलाम को अल्लाह ताला उस दौर की सुपर पावर और उस दौर के मॉडर्न कंट्री और उस दौर की एक वेस्टर्न कंट्री मिस्र के अंदर ले जाना चाहते थे, ताकि वहां अब उनको वो शाही आदाब सिखाए जाएं जो माँ बाप के घर में रहते हुए नहीं आ सकते थे। और इस तरह वो चीजें जो माँ बाप नहीं सिखा पाते बच्चों को, हालात उनको 2 4 साल में सिखा देते हैं, और वही बच्चियां जो बात बात पे आंसू बहा रही होती हैं, बाद में एक मजबूत चट्टान बन के सामने खड़ी हो जाती हैं हालात के। बेचा किसके आगे? अगली हिस्से को जरा देख लेते हैं साथी। वकाल लजिश तराह मिम मिस्रा, और कहा उस शख्स ने जिसने यूसुफ को खरीदा था अहले मिस्र से। अब सारी कहानी खत्म, कैसे भावताव लगे, किसने खरीदा, लेकिन एक शख्स ने खरीद लिया जो मिस्र में रहता था, और उसी काफले वालों से उसने खरीदा। घर ले गया यूसुफ को, जाके बीवी से कहने लगा, ली इमराती ही, अपनी बीवी को कहा, अक्रिमी मस्वाहू, इज्जत और इकराम से ठहराना इसको, क्योंकि असाइन फाना औ नत्तखिज़हु वलदा, शायद कि ये हमें नफा पहुंचाए और हम इसको बेटा बना लें। वकज़ालिका मक्कन्ना लियूसुफ फिल अर्ध, और इस तरह अपनी हिकमत कामिला से हमने करार बख्शा यूसुफ को मिस्र की सरजमीन में। हमने यूसुफ के पांव जमा दिए, यूसुफ को खड़ा कर दिया उधर उस जमीन पे। क्यों? वलिनुअल्लिमहु मिन तावील अहादीस, ताकि हम सिखाएं उसको बातों की असल, कॉमन सेंस सिखाएं, उसका इंटेलेक्चुअल बड़ा करें, उसको समझ आ जाए, उसको हालात के उतार चढ़ाव समझ आ जाएं, कैसे दुनिया में लोग जीते हैं, हालात से कैसे डिस्कस किया जाता है, कैसे उससे फायदा उठाया जाता है, ये सारा कुछ हम यूसुफ अलैहि सलाम को सिखाना चाहते थे। वल्लाहु गालिब अला अमरिही, और अल्लाह गालिब अपने अमर पर। भाइयों ने क्या चाहा? यूसुफ को गिराना। अल्लाह अपने काम पे गालिब है, अल्लाह ने यूसुफ को उठाना चाहा, क्योंकि अल्लाह ऐसा ही है। सारी दुनिया मिलके एक इंसान को पीछे डाल दे, अल्लाह आगे लेके आना चाहे लेके आता है, अल्लाह कहाँ डरता है। फिरौन ने बच्चे मरवाए कि मूसा ना आए, और मूसा फिरौन के घर में पला। कौन अल्लाह से मुकाबला करे? कौन है अल्लाह की टक्कर का? मेरा रब तो इतना ज्यादा इख्तियार वाला है कि जो चाहता कर लेता है। फ़ालुल लिमा युरीद, जो करना चाहे करता है। लेकिन वलाकिन अक्सर अन्नास ला यालमून, लेकिन अक्सर लोग नहीं जानते, उनको इल्म ही नहीं, वो समझते ही नहीं है। अब अगर इस हिस्से पे हम थोड़ी सी बात करें तो बाहर ऐसे लग रहा है कि ये सब इत्तफाकात है, यूसुफ गिरे, फिर बारे दाए, फिर किसी को बेचा, किसी ने बेचा, लेकिन ये सारी प्लानिंग्स थी। कहते हैं कि उस काफले के हाथों से जिस शख्स ने खरीदा वो मिस्र का वजीरे खजाना था, आज के दौर में मनी मैटर्स को देखने वाला था। इसका नाम भी कतफीर या अतफीर आता है, और इसका पूरा एक हसब नसब भी दिखता है, कौमे मालका का ये शख्स था। बाद में कहते हैं कि हजरत यूसुफ के हाथ पर मुसलमान भी हुआ, और उनकी जिंदगी में ही फिर ये इंतकाल कर गया। ये उनको खरीद के घर ले आया। बीवी का नाम राइल आता है, और बाज लोग जुलेखा कहते हैं। कुरान में कोई नाम नहीं आया, जहां भी इसको कहा गया इमराता अजीज या इमराता हो या जैसे भी लफ्ज है, उसकी बीवी का नाम है। अब आप देखिए कि ये बड़ी उम्र का ही शख्स होगा ना। कहते हैं कि अभी तक औलाद की नेमत से महरूम था, लेके आया और हजरत यूसुफ के बारे में कहा करीमी, इसको इज्जत से रखना। देखिए कि यूसुफ अलैहि सलाम के चेहरे से शराफत और अजमत दिख रही थी, बड़े घर के दिखते हैं। देखिए पढ़ा लिखा बंदा फौरन पहचाना जाता है, आला हसब नसब का बंदा उठने बैठने बात करने से पहचाना जाता है। यूसुफ अलैहि सलाम कुछ नहीं बोले, निकले कहाँ से? कुएं से गिरे पड़े थे ना, किडनैप्ड किड थे, गुमशुदा बच्चा था। अमूमन ऐसे बच्चों के लिए क्या जहन में आता है? लेकिन इसके बावजूद अजीज़े मिस्र का ये कलाम कि अकरीमी, इसको इज्जत से रखना, बता रहा है कि कोई बंदे की इज्जत कम नहीं कर सकता, अल्लाह ताला जब बंदे को इज्जत देना चाहे। कहने लगा इसकी बड़ी इज्जत करना, क्योंकि अमूमन तो देखिए जो गुलाम होते हैं उनसे तो खिदमत ली जाती है, पैसे धेले का काम उनसे ज्यादा नहीं लिया जाता या उनको ज्यादा ट्रस्ट नहीं दिया जाता। लेकिन ये बीवी को कह रहे हैं कि इसकी बड़ी इज्जत रखना, इसको इज्जत देना। मसवा हो इसकी जगह, मसवा जो होता है ना ये सम ज़र्फ मकान होता है, जमा है इसकी मसावी, दराज मुद्दत तक रहने के लिए ये लफ्ज आता है। कहा कि तुम इससे अच्छा करो, ये तुमसे अच्छा करेगा। यहां से एक हदीस भी हमें इस बारे में मिलती है इब्ने मसूद रजी अल्लाह अन्हो से कि दुनिया में तीन साहिब फरासत लोग गुजरे। साहिब फरासत कौन होता है? जो दूसरे की कीमत पहचान ले, यदि लोगों की खूबियों को पता चल जाए उसको कि क्या है और उनको जाया ना करे। उन तीन में से एक शख्स तो यही अजीज मिसर है, किसने यूसुफ की कदर पहचान ली थी कि यूसुफ अच्छे हैं और इनको हम वेस्ट नहीं करेंगे। दूसरा हजरत शुएब अलैहिस्सलाम की वो बेटी जिन्होंने हजरत मूसा के बारे में अपने बाप को कहा था कि या अबतस्ताजिर हु इन नखैर मन इस्ताजर तल कवियु कवियुल अमीन, ये सूरत मरियम में हम पढ़ेंगे जाके आगे। तो वहां उसने हजरत मूसा के बारे में रिक्वेस्ट की थी कि वो भी पहचान गई थी कि हजरत मूसा अलैहिस्सलाम कोई आम इंसान नहीं है। और तीसरे साहिब फरासत शख्स अबू बकर सिद्दीक है कि जिन्होंने अपने बाद हजरत उमर फारूक रजी अल्लाह अन्हो को खिलाफत के लिए नामजद किया। तो ये बात माननी चाहिए, हम अपनी जिंदगी में बहुत सारे लोगों को जाया कर देते हैं। कुछ लोग कहते हैं लोग ही नहीं मिलते, काम ही नहीं करते, लोगों को करना ही नहीं आता, लोग यही नहीं वो नहीं, और उनके पास इतने अच्छे लोग होते हैं। सिर्फ करना क्या होता है? घड़ना होता है। बस माएं अपने बच्चों के बारे में हमेशा कहती तुम तो बिल्कुल निकम्मी हो, नखट्टू हो, तुम तो बेकार हो। बस बाप अपने बेटों को खोजते रहते हैं तुम नखट्टू हो, तुम बेकार हो, मेरी तो औलाद ही अच्छी नहीं, मेरी तो बेटी अच्छी नहीं। ये नासमझी की बातें होती हैं। हर इंसान हीरे की कान है, सिर्फ काम मेहनत करनी है क्या कि उसको घड़े, खोले पहाड़, खोल हटाए, अपनी जगह से तोड़ फोड़ करें, फिर जो खाम लोहा या खाम सोना निकलता है उसको जाके भट्टी में पिघलाएं, इसके बाद आपको उसका खोट अलग करने के बाद खैर मिलेगी। औलाद का भी यही हाल है, आप अपने एक एक बच्चे को जाके आज पहचानें, अकेले बैठ के 15-15 मिनट अपने एक एक बच्चे के बारे में सोचें, फिर लिखें, इसी को बिहेवियर स्टडी कहते हैं। सोचें ये कैसा है, ये कैसे रिएक्ट करती है, इसके चाल चलन कैसा है, इसको उठना बैठना कैसा है, ये बात कैसे करती है, ये जज्बाती तो नहीं, ये गुस्से के वक्त क्या करती है, ये खुशी में क्या करती है, पूरी ये स्टडी कर ले, उसके बाद फिर डील करें। जिस बंदे को आप पढ़ गए वो बात आपको आसान लगेगी। देखिए एक नई किताब जिस दिन आप लेके आते हैं उस दिन क्या हाल होता है पता ही नहीं होता, इसमें है क्या, सफ़े भी नए होते हैं, बिल्कुल अजनबी। कोई आपसे कहे कि ये नई किताब जो भी आपने खरीदी है उसके अंदर क्या है, तो आप नहीं जानते ना, अंदाजा कर सकते हैं बस उसके नाम से। लेकिन जो किताब आप पढ़ चुके होते हैं उसके बारे में क्या हाल है, एक एक सफ़ा बता रहे होते हैं आपको, बस दफ़ा सफ़ों के नंबर याद होते हैं, कौन सी बात किस लाइन पे है, मैंने उसको हाईलाइट किया है क्या नहीं किया, याद है ना। बस इसी से लगा लें कि हर इंसान आपके गिर्द रहने वाले बच्चों के साथ साथ शौहर भी हो सकते हैं, पढ़ें जाके अपने शौहरों को, इन किताबों के साथ इंसानों की किताबें पढ़ें, सास की किताब पढ़ें आप, अपनी बहू को पढ़िए, लिखें फिर बैठ के कैसी है, इसकी क्या आदत है, बस फिर किसी का एक वीक पॉइंट आपको मिल जाएगा इंशाल्लाह, किसी की कोई ऐसी चीज मिलेगी जिससे वो काम करता है, किससे उसको चिढ़ होती है तो जिससे उसको रिएक्ट होता है उसको छोड़ दे। एलर्जिक छुड़वाते हैं ना चीजें, इसको टमाटर नहीं खाने, इसको एलर्जी है, इसको आलू नहीं खाने, इसको ये नहीं खाने, इस तरह अपनी गुफ्तगू में से वो जुमले निकाल दें जिससे आपका फरीके मुखालिफ जो है वो चिढ़ता है। आप देखें कि आप अपने इर्द गिर्द कई किस्म के नेक लोग पाएंगे जो आपके लिए काम के होते हैं। हजरत यूसुफ अलैहिस्सलाम की कोई कन्विंसिंग नहीं कर रहा उस वक्त, हम कहते हैं मियाँ की कंधा थपथपाते हैं, सर आप जाके मेरी तारीफ करें ना, आप कहें सास को बड़ा अच्छी है ये बीवी, जब मैं बड़ा खुश हूं इससे। हम सोचते हैं जब दूसरे हमारी तारीफ करेंगे ना फिर दुनिया को पता चलेगा। अक्सर बहुएं क्यों रोती दिखती हैं, मैं सारा दिन काम करती हूं लेकिन किसी के सामने सास तारीफ ही नहीं करती, मैं इतना करती हूं, मैं ये करती हूं मेरी तारीफ नहीं होती। सच बताएं ये मसला है कि नहीं लोगों का, कितने लोग जो अच्छा भला काम करते होते हैं लेकिन इसलिए नाराज हो जाते हैं कि हमारी तारीफ नहीं कोई करता, हमें कोई अप्रिशिएट नहीं करता, हमारी किसी के सामने जाके कोई खूबी का जिक्र नहीं करता। मत करे कोई, आपके अंदर खूबी है, जेल में से निकले, आगे जेल से निकलेंगे, अभी कुएं से निकल रहे हैं और बीबी को कह रहे हैं कि अकरमी ये बड़ा अक्लमंद लगता है, ये बड़ा अच्छा बच्चा है, ये लगता है कि कोई बड़े खानदान गए, ये उसको तो पता भी नहीं था कि ये नबियों का खानदान है, लेकिन उसके बारे में अच्छी बात की और बता दिया कि तुम इससे अच्छा करोगी तो ये भी अच्छा करेगा, ये भी एक अक्लमंदी का यहां से असूल निकल रहा है कि आप किसी के साथ अच्छे हो जाए सब अच्छे हो जाएंगे, हम अच्छे नहीं होंगे दूसरे अच्छे नहीं होंगे। वो एक कहावत सुनी भी है ना कि जब बेटी ससुराल से आई पहली दफा मायके में तो घर वालों ने पूछा कि अच्छा बताओ मियाँ कैसा है, तो कहने की मैं बहुत अच्छी हूँ। पूछा अच्छा सुनाओ भाई सास कैसी है, कहने की मैं बहुत अच्छी हूँ। भाई नन कैसी है, कहा मैं बहुत अच्छी हूँ। मेरे लिए आपको सबको आती होगी ये कहावत, नहीं आती है? तो कहा फुलां कैसे, जो बात कोई कहे कि मैं बहुत अच्छी हूँ उनको बड़ा गुस्सा आया, कहने लगे कि ये क्या तुमने रट लगाई हुई है कि तुम बहुत अच्छी तुम बहुत अच्छी, कहने लगी कि अगर मैं अच्छी हूं तो वो भी अच्छे। अक्रिमी तुम इज्जत दो फिर देखो असाइन फाना करके तो देखिए, ये राजो न्याज ये करके देखे, कभी कोई दुनिया का इंसान आपको बुरा नहीं कह सकता, आप अच्छे हो जाइए बेजरर हो जाइए, आप कोई होप छोड़ दे, सारे शिकवे शिकायतें रिश्तेदारियों के एक पोटली में डाल के उसको दरिया में फेंक दें, रास्ते में जो समंदर दरिया जोहड़ आते हैं वहां फेंक दें। आज यहां बैठे बैठे नियत करें मैंने किसी रिश्ते से कोई उम्मीद नहीं लगानी, शौहर से भी नहीं लगानी, बच्चों से भी नहीं लगानी, सास से भी नहीं, फिर देखें चंद दिनों में आपकी हैसियत बदल जाएगी। हम अमूमन उम्मीदों की पोटलियों के साथ जीते हैं और जब अगले हमारी उम्मीदों पर नहीं पूरे उतरते हमारा अखलाक खराब, हम पांव पटकते हुए जाते हैं, कमरा बंद करके बैठ जाते हैं, कभी चीखने लगते हैं, कभी कई कई दिन बात नहीं करते, कभी खाना नहीं खाते और कहते हैं लोग हमारी इज्जत करें, नफरतें देके कभी मोहब्बतें नहीं मिलती, किसी की बेइज्जती कर दे इज्जत कभी नहीं मिलेगी। पहले आप अक्रमी, पहले आप आगे बढ़िए, बनिए अपने आप को ऐसी चीज बना दें अगले के लिए कि अगला हिले ना, इससे फिर अब ज्यादा हम आगे चले जाते हैं ना फिर कहानी का रुख पलटता है, लेकिन सबक है ही बहुत है इसमें। हाँ लेकिन आप देखिए कि अपने एक एक रिश्ते को टारगेट करें, अपने बेटों के नाम लिखें, मियाँ का लिखें, अपना लिखें, बीवियों के लिखें, जो भी जिसका जो रिश्ता है, फिर वहां गौर करें, इससे आप अपने लिए की पॉइंट लेके जाएं कि आज से मैंने अच्छा बनना है, मैंने पहल करनी है, फर्स्ट स्टेप मेरा होगा फिर इंशाल्लाह वो अच्छा हो जाएगा और इससे फायदा होगा। और इसी तरह फिर यूसुफ के पांव जम गए, यहाँ ये जो फिल अर्थ है ना تو یہاں اس سے مراد مصر ہے، مصر کی زمین میں پہنچے میں، زمین میں تو وہ پہلے ہی تھے لیکن آل ارتھ سے مراد ہیں کہ باپ کی تربیت سے نکل کر عزیز مصر کی تربیت میں آئے، پہلے صحرا میں بکریاں چراتے تھے، فطرت کی تعلیم مکمل ہو چکی تھی، اب اعلیٰ تعلیم کے لیے باہر کے ملک میں آ گئے، ہائر ایجوکیشن کے لیے، جیسے آج بھی ہم اپنے بچوں کے لیے جدائیاں برداشت کرتے ہیں کئی دفعہ کہ ان کو باہر کے ملکوں میں بھیجتے ہیں کہ وہ اعلیٰ تعلیم لے کر آئیں، لیکن جاتے ہیں وہ اعلیٰ تعلیم لینے اور اخلاق مینر چھوڑے وہ واپس ہی نہیں آتے، وہ کہتے ہیں اب ہمارا نہیں دل لگتا آپ کے ملک میں، یا مکھیاں بڑی ہیں، یا کیڑے بڑے ہیں، یا گرمی بڑی ہے، یہاں مٹی بڑی ہے، اور ہمارے بچے تو باہر جا کے باہر کے ہی ہو جاتے ہیں نا، لیکن آپ دیکھیں گے کہ یوسف علیہ السلام صرف 8-9 سال کی عمر باپ کے ساتھ گزاری، یہ نوٹ کیجئے گا، یہ ان کے جینز میں تو جو تھے سو تھے، باپ نے ان 8-9 سالوں میں بیٹے کے دل میں ایمان، تقوی، محسن ہونا، صبر اتنا کوٹ کوٹ کے ڈال دیا تھا کہ اب بالکل ماڈرن ماحول، آگے دیکھیں گے آپ مادر پدر آزاد سوسائٹی کہ جہاں عورتیں دعوتے گناہ دیتی پھر رہی ہیں، جہاں عورتیں اپنے آپ کو فتنہ بنا کر پیش کر رہی ہیں اور یوسف نظر اٹھا کے نہیں دیکھتے، اگر آپ بھی اپنے بچوں کو باہر بھیجنا چاہتے ہیں نا، پہلے ان کی اندر کی تربیت کریں، پہلے ان کے اندر ایمان تقویٰ پورا کریں، سوال کرتے ہیں ہم بھیجیں نہیں، جائیں نہیں، کدھر جائیں، کہاں جائیں، پہلے چیک تو کریں کہ اللہ کے ساتھ تعلق ہے، یہ تو نہیں کہ آپ کے سامنے کبھی کبھی نماز پڑھتے تھے اب باہر جا کے تو نماز ہی نہ پڑھیں گے، یہاں تو کوئی شرم لحاظ تھا، اکیلے میں گئے تو پھر وہ کچھ نہیں ہوگا، ہاں اللہ تعالیٰ نے یوسف علیہ السلام سے ایک بہت بڑا کام لینا تھا، مصر کے اندر اسلام بھی آنا تھا ان کے ذریعے، آج جو مصر مسلم ملکوں کے نام پہ آتا ہے نا، تو یہ حضرت یوسف کا احسان ہے، اب اللہ تعالیٰ یوسف کو اگر گاؤں میں پالتے، 40 سال کا ہونے پہ وہی آتی اور کہتے جاؤ بھائی مصر میں بات کرو، تو دروازہ کھولتا کوئی اس دور کا خاندان کا شخص حضرت یوسف کے لیے؟ ایٹیکیٹس آتے، بات کرنے آتے، یہ ہے تاویل الاحادیث، ولنعلمہ من تاویل الاحادیث، جس فیلڈ میں آپ نے کام کرنا ہے نا، آپ اس فیلڈ کے لوگوں کی سائیکالوجی پڑھیں پہلے، ان کی ٹون، ان کے بات کرنے کا سٹائل، ویسے کپڑے پہن کے جائیں، ویسے زیورات پہن کے جائیں، ویسی بات کریں، اردو بولتا ہے تو اردو بولے، انگلش بولتا ہے تو انگلش بولے، فارسی بولتا ہے تو فارسی بولے، پہلے اگلے کا بت توڑے کہ ہمیں بہت کچھ آتا ہے، تم یہ نہ سمجھو تمہیں سب کچھ آتا ہے، بیسٹ ایکسپوجر کرے اسلام کا، دین کا، اپنے آپ کو کوئی گرا پٹا بھیک مانگنے والا دین مدار پیش نہ کریں لوگوں کے سامنے، دیکھیے ان کی عقل کیسے ٹھکانے آتی ہے، اللہ سکھا رہا ہے یوسف علیہ السلام کو کہ دیکھو اب آپ نے یہاں کام کرنا ہے، ویسے تو یوسف کے ماں باپ افورڈ ہی نہ کرتے بےچارے، دیکھیے اللہ دشمنی کے رنگ میں کیا کام کروا رہا ہے، ابھی تک یوسف جو ہے نا یہ نفرتوں کی بھینٹ چڑھے ہوئے دکھتے ہیں، بھائیوں نے حسد کیا، نفرت کی، اور یوسف کو اللہ نے مکن یوسف فی الارض وہاں جگہ دے دی، ہم بعض اوقات ایک چیز چاہتے ہیں مگر اس کے مینز تک نہیں ہمارے پاس ہوتے، وہ ذرائع نہیں اس کے ہوتے، اللہ اس طریقے سے ذرائع پیدا کرتا ہے کہ اللہ اکبر، کبھی بھی اللہ سے کچھ مانگے تو ساتھ یہ بھی مانگے کہ اللہ آسانی سے دے دینا، ایسا نہ ہو کہ وہ سفر میرے لیے مشکل ہو جائے، ایک بچہ جو لوگوں کی نظروں میں اغوا ہو چکا ہے، باپ سے دور غلام بن چکا ہے، گھر سے بے گھر ہو چکا ہے، اور اللہ اس کو ایک ڈیفرنٹ اینگل سے دیکھ رہے ہیں، یہ فرق ہوتا ہے اللہ کے دیکھنے اور بندوں کے دیکھنے میں، ہماری بات اور اللہ کی بات میں یہی فرق ہے، ہم جس چیز کو اپنے حق میں برا سمجھ رہے ہوتے ہیں نا، اللہ تعالیٰ اس کو اچھا کہتے ہیں، یہ ٹریننگ ہو رہی تھی، اللہ تعالیٰ انتظامات کروا رہا، اللہ تعالیٰ دو راستے ہموار کر رہے تھے یوسف کے لیے، ایک تو مصر کی حکومت تک پہنچنے کا لیڈرشپ کے طور پہ، اور دوسرا وَلِنُعَلِّمَهُ مِن تَعْوِيلِ الْأَحَادِيثِ، باتوں کی تہ تک پہنچنے کا علم، دیکھیے کہ ہم جتنا مرضی کہہ لیں پڑھے لکھے لوگ، پوش لوگ، مترفین لوگ، وٹ ایور، لیکن یہ مان لیجئے کہ بندہ جتنا پڑھا لکھا ہوتا ہے نا اتنا سینسٹیو ہو جاتا ہے، اونچی اونچی نہیں بولتا، ہر ایک ہی بات میں نہیں بولتا، بات نہیں کاٹتا لوگوں کی، تھوڑی سی بات سے جو بندہ ناراض ہو جاتا ہے نا، جو اچھی عادت نہیں ہے، لیکن یہ اس کی سینسٹیوٹی کی علامت ہے، بعض لوگوں کو گالیاں بھی دیتے رہو ہنستے رہتے ہیں، اب بعض لوگوں کو آپ کسی کو کوئی ٹھوکرے بھی مارے تو وہ پھر بھی ان کی جوتیاں سیدھی کرتے ہیں، لیکن اللہ تعالیٰ یوسف علیہ السلام کو ایک ایسے طریقے سے بڑھا رہے تھے آگے کہ ان کو مصر کے ارد گرد کا جو ماحول ہے اس کی اصل حقیقت سمجھ آ جائے، کیونکہ عزیز مصر وزیر خزانہ تھا، پارٹیاں بھی ہوتی ہوں گی، میٹنگز بھی ہوں گی، دعوتیں بھی ہوں گی، بڑے لوگوں کا آنا جانا ہوگا۔ ان کا اٹھنا بیٹھنا دیکھ کر یوسف علیہ السلام کے اپنے رنگ ڈھنگ بدل گئے۔ میں اس کو سمجھتی ہوں نا، تو میرے ذہن میں کچھ امیجینیشن میں آتا ہے، میں نے دیکھی یہ چیز اپنے گھروں میں، تو میں اسی کو زیادہ آپ کے سامنے رکھتی ہوں کہ بعض دفعہ شہروں میں، گھروں میں، بنگلوں میں رہنے والے لوگ جو ہیں وہ دیہاتوں سے لڑکیوں کو کام کے لیے بلوا لیتے ہیں۔ بڑا عام ٹرینڈ ہے پاکستان میں کہ غریب غربا ہوتے ہیں اور وہ اپنے رشتہ داروں کو لے آتے ہیں۔ جس وقت وہ لڑکیاں گاؤں سے آتی ہیں نا، تو یقین کریں کہ ان کو کپڑے بھی نہیں صحیح پہننے آتے، چلتی پھرتی بھی نہیں ہے، لیکن صرف کچھ مہینے، ایک سال تک جب وہ گھروں میں رہتی ہیں، ایسے لگتی ہیں وہ گھروں والی ہیں۔ یعنی بعض ایسی ہیں ہمارے اپنے گھروں میں لڑکیاں کہ فرق ہی نہیں پتا چلتا، کہ بعض دفعہ ایسا بھی لگتا ہے ان کی فرینڈ کی بیٹی آئی ہے، تو بعد میں پتا چلتا ہے کہ نہیں، یہ ان کی خدمت کے لیے آئی ہے۔ اتنے ایٹیکیٹڈ وہ ہو جاتی ہیں بچیاں، کھلانے میں، ٹرے لانے میں، آگے سرونگ میں۔ پہلے شروع میں تو ان کو پتہ ہی نہیں ہوتا کہ پیش کیسے کرنا ہے کسی کو چیز لا کے، دھڑل سے ان کے آگے رکھنے والی بات، یا کوئی چیز ہے چل رہے ہیں، پاؤں ادھر چل رہا ہے، ادھر چل رہا ہے، کپڑوں کی اوجھنی، لیکن بعد میں سیکھ جاتی ہیں۔ میں یوسف علیہ السلام کی زندگی کا یہ موڑ بالکل ایسی محسوس کرتی ہوں کہ گاؤں سے ایک لڑکی کسی بھی اعلیٰ پڑھے لکھے، بہت ہی زیادہ ایڈیکیٹڈ ماحول میں آ گئی، تو اللہ تعالیٰ اس کو سکھا رہے ہیں کہ وہ سارے مینرز تم دیکھو۔ آج بھی اگر ہم ساتھ ساتھ اس کو لے لیں، اپنے تعلیم کے ساتھ، دینی طبقے کے ساتھ، یہ دونوں چیزیں ضروری ہیں۔ معذرت کے ساتھ، افسوس کے ساتھ کہنا پڑتا ہے کہ آج کے دور میں کوئی یہ چیز نہیں ہے کہ دینداروں کی کمی ہے، کوئی کہہ سکتا ہے کم ہے دیندار؟ عالموں کی کمی ہے، کسی جامعہ میں جائیں داخلے نہیں ملیں گے آپ کو۔ ام القریٰ یونیورسٹی میں جانا ہے، کئی سال تک ویٹنگ لسٹ ہے ان کی۔ مدینہ یونیورسٹی میں جائیں داخلے نہیں ملیں گے، ایجپٹ میں نہیں ملیں گے، پاکستان کی جامعات میں نہیں ملیں گے، کہاں ہیں وہ لوگ؟ ہر سال ہزاروں کی تعداد میں الحمدللہ آج بھی لوگ دین پڑھ پڑھا کے فارغ ہو رہے ہیں۔ جا کے ایک جائزہ لے لیں، کبھی پاکستان جائیں، 4-10 سارے مسلکوں کے دیکھیں، لیکن کدھر ہیں؟ فرق یہاں ہے، علم ہے، اندر تقویٰ بھی آ جاتا ہے، عمل بھی آ جاتا ہے، یہ تاویل الاحادیث نہیں آتی۔ وہ ایٹیکیٹس، وہ بات، وہ تو گالیاں دیتے ہیں امریکہ کو، وہ تو گالیاں دیتے ہیں انگلش بولنے والوں کو، ان کے لیے تو جہنم کی زبان انگلش ہوگی۔ میں نے خود ایک سپیچ میں کسی سے سنا جہاں وہ یہ بات بڑی لئے میں بتا رہے تھے، اللہ تعالیٰ ان کے اوپر رحم کرے، برے نہیں ہے وہ شخص، اور سارے دیندار اچھے ہی ہوتے ہیں انشاءاللہ، تو بتا رہے تھے کہ جنتیوں کی زبان عربی ہوگی، تو ساتھ ہی زبان دبا کے کہنے لگے میرا خیال ہے جہنمیوں کی زبان انگلش ہوگی۔ یقین کریں میرا تو دل کٹ جاتا ہے، آپ کیسے ہنسے؟ میں سوچتی ہوں کبھی دیکھے تو صحیح، اس وقت انگلش زبان میں جتنا دین کا کام ہو رہا ہے۔ یہ تعصب نکالنا اسلام والوں سے، آج ہم نے دین کو بالکل مفلس رکھا، اور جو جتنا پنجابی میں بڑی بڑی گالیاں اور ٹچکریں کر کے کہے گا، کہیں گے یہ بڑا مخلص ہے دین کے لیے۔ نہیں، آج کے دیندار طبقے، اور آپ سب کو بھی کہوں گی، کل کے دیندار آپ ہی ہیں، کل کے مبلغ انشاءاللہ آپ ہیں اس شہر میں، یہ بھوڑ پنے سے اور عجیب و غریب اپنے چال چلن اور حال حلیے سے اگر آپ جائیں گے نا، تو چار پڑھی لکھی خواتین نہیں آپ سے بات سنیں گی۔ گونگا بندہ بیٹھا ہوتا ہے نا، وہ اپنے جذبات سنا لیتا ہے لوگوں کو۔ اس لیے اب ہم قرآن سیکھ رہے ہیں نا، تو ساتھ ساتھ اپنے کریکٹر بلڈنگ کریں، چلنا، پھرنا، بات کرنا، رویے، بریک میں، صبح میں، چھٹی کے بعد، باہر کھڑے ہیں، بعد میں رکے ہوئے، ادھر ایک ایک لمحے ہمیں اللہ دیکھ رہا ہوتا ہے۔ کوئی نہ دیکھے، ہم خود کو دیکھیں کہ ہم کیا قرآن کا علم اس طرح سیکھ رہے ہیں کہ مثال ہے کہ اس شہر کا کوئی بھی بگڑے سے بگڑا طبقہ ہو، مجھے نہیں پتا اسے، مجھے تو کوئی یہاں بگڑا ہوا اتنا نہیں دکھتا، کیونکہ جو بگڑتے ہیں وہ پھر حد سے نکل جاتے ہیں، لیکن آپ اپنے آپ کو ہمیشہ ٹارگٹ پہ رکھیں۔ اگر آپ لفظی ترجمے میں پورے نمبر لے رہی ہیں، آپ کو گرامر سیکھنی ہے، آپ کو تجوید سیکھنی ہے، تو ساتھ تاویل الاحادیث بھی سیکھیے۔ گول بنائیں کہ میں نے اس سٹی کے سب سے پڑھے لکھے طبقے کو ہٹ کرنا ہے، پھر میں نے ایسا حال ہو لیا، میرے انداز سے جھول نہ دکھے۔ لوگ ارے تجوید میں جھول انداز سے پڑھتے ہیں نا، جہالت سے پڑھتے ہیں، غلط پڑھتے ہیں۔ ہم اپنے ایٹیکیٹس کو دیکھیں، بات کرنے میں، پہننے میں، اوڑھنے میں، اور یہ چیزیں وہ نہیں ہوتی کہ جب جائیں گے درس دینے ٹھیک ہو جائیں گے، ایک ایسا جملہ بول دیں گے نہ سمجھی میں، انجانے میں سارا بول کھل جائے گا۔ ہم جو باتیں دوسروں کے سامنے پوسٹ کر رہے ہوتے ہیں نا، وہ زیادہ دیر نہیں رہ سکتی، ہماری اصل کھل جاتی ہے۔ تو اگر ہم چاہتے نا کہ ہم اچھے ہوں، تو اپنی طبیعت کا حصہ بنا لیں۔ آپ چاہتے نا کہ آہستہ بولیں، تو پھر بچوں سے، خود سے، اکیلے میں آہستہ بولیں۔ نرمی سے بات چاہتے ہیں، غصے میں دیکھیں اس وقت اپنے آپ کو یہ جملہ یاد کرائیں کہ میں نے نرمی سے بات کرنی ہے۔ ہنسنے کا سٹائل دیکھیں، بعض لوگ ہنستے ہیں سب پورا ہلتے ہیں، بعض دوسروں کو ہلاتے ہیں، بعض अपने चेहरे के एंगल से ऐसे हंस रहे होते हैं कि दूसरे को रोना आ जाए। ये चेक करें अपने, मैं आपको नहीं कह रही किसी एक को, मैं असल में जो कह रही होती अपने आप को कहती हूँ। लेकिन मैं चाहती हूँ कि कल दीन के नुमाइंदे बनकर जब आप बाहर निकलें तो अजीज मिस्र की तरह दुनिया वाले भी पहचान जाएं कि ये बड़े अच्छे चेहरे मोहरे वाले लोग हैं, इनके बड़े अच्छे एटिकेट्स हैं, और कोई एहसास महरूमी ना रखे कि हम कम पढ़े लिखे हैं, हम गांव से हैं, हम फलां हैं, और कोई ये भी ना रखे कि हम बड़ी यूनिवर्सिटियों के पढ़े लिखे हैं। कुरान सब के इल्म को पीछे कर देता है। बद्दू आए थे, जूते नहीं पहनते थे ये लोग, अल्लाह ने उनको ऐसे लीडर बना दिया कि लोग उनको देख के थर थर कांपते थे। अच्छे कपड़ों से कुछ नहीं होता, आपके अच्छे रंग ढंग से, आपके जेवर कपड़े से कुछ भी नहीं होगा, ये तो टूल्स हैं। असल चीज जो है वो आपके अंदर की चीज है। और किसी बच्ची को आप ससुराल में भेजे ना, ये मैसेज दे के भेजे। हम तो पता नहीं क्या पट्टियां बढ़ा के भेजते हैं गानों की सूरत में, टप्पों की सूरत में, कि सास बड़ी होनहार होगी, नंदे बड़ी जालिम होंगी, देवरानियां तुम्हारी दुश्मन और हासिद होंगी, और वो फुंकारे मारेंगी सांप की तरह। ये नफरतें दे के मत भेजे उनको, कि जाओ सीखो। यानी मैं अगर हमेशा से मैं इन आयतों पे आती हूँ तो मैं फिर वही कह देती हूँ जो मुझे फिर किसी ने पिछले दिन कहा कि आप अब वो कोर्स करवा ही दें। मेरा इतना दिल चाहता है कि एक छोटा सा कोर्स होना चाहिए जहाँ बच्चियों की शादी से पहले उनको रखा जाए। हम बाएं परेशान लोगों की देखी गई हैं कि वो कपड़े नहीं बने, जेवर नहीं बने, आखिरी दिन तक वो भाग रही होती है बाजारों में, और कोई उनको तावील अहादीस नहीं सिखा रहा होता कि ससुराल में जा रही हो, अजनबी माहौल है, जाओ देखो कैसे सीखो, कैसे। पूरा एक कोर्स करवाना चाहिए, चाहे एक हफ्ते का, दो का, और मेरा तो ख्याल है उसमें शादीशुदा लोग भी जाएं तो उनको फायदा हो। बस हम अपनी ही आदत की वजह से लोगों के लिए मुश्किल बने होते हैं, होते हम जालिम हैं और समझ हम मजलूम रहे होते हैं। बाद बीवियां खुद को पूरा मजलूम समझती हैं, लेकिन जब कभी मैं रियलिटी में देखूं उनके हालात को तो मुझे लगता है ये शोहर भी ज्यादा मजलूम है कि ऐसे डिसेंट इंसान, इतने सेंसिटिव इंसान, पढ़े लिखे इंसान को ऐसी लड़की मिल गई कि जिसके अंदर कोई एटिकेट्स नहीं, तो वो कैसे बर्दाश्त करे। इंसान बहुत मुख्तलिफ चीज है, मशीन ने यह कुछ नहीं किया कि आप यहाँ ये 100 रुपए की लाइट लगा दें, 1000 की लगा दें, वो दोनों लाइट देंगी। लेकिन हम इंसान एक दूसरे के साथ कब चलते, जब हम एक दूसरे के लेवल पे होते हैं। तो अल्लाह ताला ने हजरत यूसुफ अलैहिस्सलाम के जरिए से ये सारी चीजें हमें सिखा दी। करो फिर इसमें बास ने तवालील अल अहादीस को ख्वाबों की ताबीर भी कहा, तो इसमें भी कोई बहुत बड़ी फर्क नहीं है। यकीन करें जिसको अपनी अमली जिंदगी की बातें समझ आ जाती है ना, उसको अपने ख्वाब भी समझ आ जाते हैं। और दूसरों के तो इतना दावा नहीं करना चाहिए, लेकिन बहरहाल आपको पता है कि हजरत यूसुफ अलैहिस्सलाम फिर ता जिंदगी मिस्र के हुक्मरान रहे। सिर्फ हुक्मरान नहीं बने, जब तक ये खुद फौत ना हुए कोई दुनिया का इधर उधर का लीडर इनको उतार नहीं सका। हमारे यहाँ कहते हैं 5 साल के बाद सदर साहब उतर जाते हैं, किसी जगह 10 साल के होंगे, और कुछ तो खैर उतरते ही नहीं, उनकी मर्जी है। लेकिन यह कि इनको कोई ना ले सका, और इतना सुकून आ गया था इनके दौर में मिस्र में। आगे इंशाल्लाह हम पढ़ते जाएंगे और पता चलेगा कि ये सारी चीजें कैसे हैं। फिर यहाँ एक छोटी सी बात हजरत यूसुफ और नबी सल्लम के तकाबुल की भी कर दूं, कि जिस तरह यूसुफ अलैहिस्सलाम की खूबियों को देखकर अजीज मिस्र पहचान गया था ना, अल्लाह के नबी सल्लम की तरफ जब लोग आते थे ना, खास तौर पर यहूद और नसारा के कुछ लड़के नौजवान, तो वो अपनी किताबों में नबी सल्लम की खूबियां पढ़ चुके होते थे कि कैसे होंगे। मसलन जिसमें जैद बिन हारसा की बात आती है, गुलाम बन के आए थे, इसी तरह सलमान फारसी। कभी भी सीरत की किसी क्लास में आप वो वाकया सुने तो आप समझेंगे कि उन्होंने भी अल्लाह के नबी को आपकी निशानियों से पहचाना था। आप बड़े नरम हैं, आप गुस्सा नहीं कर रहे, आप तोहफा ले कबूल कर लेते हैं, सदका नहीं लेते, आपका इखलाक, आपका किरदार, तो बंदा जो है ना वो पहचाना जाता है कहीं भी चला जाए। बहरहाल वल्लाहु गालिब अला अमरिही, अल्लाह गालिब अपने काम पे, वलाकिन अक्सरन नास ला यालमून। इसको तो वाकई दिल चाहता है कि मोटा मोटा लिख लें, बहुत सारे लोग अल्लाह की ये खूबी पहचानते ही नहीं है कि अल्लाह ने जो करना होता है वो कर लेता है, करवा लेता है। यहाँ पे अब यूसुफ अलैहिस्सलाम की जिंदगी का एक अगला मरहला है। सारी तफसीलात बीच में से निकाल दी, कुछ नहीं ये हुआ वो हुआ, बल्कि एकदम जंप करने वाली कैफियत है। वलम्मा बलगा अशुद्धहु, और जब वो पहुंचे अपनी पूरी जवानी को, अशुद्ध पे आ गए। ये लफ्ज कहाँ पढ़ा पहले आपने, इससे मिलता जुलता कुछ लफ्ज पढ़ा पीछे? सूरत निसा के शुरू में आपने यतीम के मामले में क्या पढ़ा था कि यतीम को उसका माल दो जब वो अपनी अशुद्ध को पहुंच जाए, वही लफ्ज है इधर। तो यहां अशुद्ध की बात आई कि यूसुफ अलैहिस्सलाम अब जवान हो गए। अब ये कौन सी उम्र होती है अशुद्ध की? उम्र का वो हिस्सा जिसमें इंसान की जिस्मानी और अकली कुव्वतें पूरी तरह नशोनुमा पा जाए, इसे अशुद्ध कहते हैं। बात कहते हैं ये 30 से 40 साल के दरमियान की उम्र होती है, लेकिन ये वक्त के हिसाब से फर्क होती है। आजकल के तो बच्चे बहुत जल्दी क्लेवर हो जाते हैं, ठीक है, तो माहौल एटमॉस्फेयर से फर्क पड़ता है। बाज कहते हैं कि हजरत यूसुफ की उम्र 33 साल थी उस वक्त, और बाज ने इसे कमोबेश कुछ और भी किए हैं, जवान हो गए। और अशुद्ध में एक होती है यानी जिस्मानी अशुद्ध, ये फर्क होती है जहनी अशुद्ध से। ये भी बात मैंने आपको याद है, वहां मुझे याद आ गया कि बताई थी सूरत निसा में भी कि बच्चा जिस्मानी तौर पर बालिग तो हो जाता है 12 से 14 साल में, लेकिन जहनी अशुद्ध के लिए 10 साल और ऐड कर ले। तो यतीम का माल जब उसको वापस करें तो ये नहीं कि 14 साल के यतीम को कर दें, 24 साल के को करें। वही बात यहाँ कि जहनी तौर पे मैच्योरिटी, आप इसका एक मानी जो है ना मैच्योरिटी कर ले, इंग्लिश में ये बहुत कॉमन लफ्ज है तो समझ में आएगा कि अब जवान हो गए। आते ही ना हो हुक्मन, तो हमने दी उनको हुक्म। हुक्म से यहां मुराद है नबूवत। अब यूसुफ अलैहिस्सलाम नबी बन गए, और अमूमन अंबिया कराम को नबूवत जो मिली थी वो 40 साल के करीब मिली थी, यदि उसी के कमोबेश बातें जो थी वो शुरू हो गई थी। हमने उनको हुक्म दिया और क्या दिया, व इल्मा, और इल्म दिया, नबूवत और इल्म। इल्म से मुराद यहां बास कहते हैं कि ताबीरु रोया, ख्वाबों की ताबीर, और फिर हिकमत भी है। वह कजालिका नजिल मुहसिनीन, और इसी तरह हम जजा देते हैं नेकियां करने वालों को, अच्छे काम करने वालों को हम इसी तरह जजा देते हैं। अब यहाँ हजरत यूसुफ अलैहिस्सलाम बिल्कुल जवान हो चुके हैं। आप इमेजिन करें कि एक बच्चा जो पहले इतना खूबसूरत हो, तो जब जवानी आती है तो एक अजीब सा हुस्न भी आ जाता है ना। तो यूसुफ अलैहिस्सलाम ज़ाहरी तौर पे भी खूबसूरत है, अल्लाह ताला ने आपकी फितरी सलाहियतों को और ज्यादा निखार दिया और नेमतें दी, और साथ ही साथ यहाँ उनको इल्म दे दिया, नबूवत दे दी, ख्वाबों की ताबीर का इल्म दे दिया, और इस तरीके से आपको अल्लाह ताला ने इज्जत दे दी कि आपका नफ्स नफ्से मुतमईना बन गया। बस कहते हैं कि यहाँ आपको हुक्म और इल्म देने के लफ्जों में इशारा है कि आपका नफ्से अम्मारा जो था उसके ऊपर आपका नफ्से लवामा गालिब आ गया। अगले पारे में इसकी बात आने वाली है, तो ये जुमला वहां शायद समझ आएगा कि नफ्से मुतमईना बन गए, सेटिस्फैक्ट्री, सेटिस्फाइड हो गए कि जो करना चाहते थे कर लेते हैं। बहुत सारे लोग जो परेशान होते हैं ना, रिग्रेट फील करते हैं, उसकी वजह क्या होती है कि जो सोचते हैं ना वो करते नहीं है। आप में से कितने लोग हैं इस बात की गवाही देंगे अपने बारे में? आप जब वक्त पे काम नहीं करते ना तो बाद में आपको गिल्ट होता है, तर्जुमा याद करना था नहीं किया बाद में गिल्ट हुआ, रोज की आयत याद करनी थी नहीं की तो गिल्ट हुआ। जब हम अपना काम करते नहीं है ना तो एहसास महरूमी होता है। यहाँ जो इल्म और हिकमत है ना वो क्या है कि जो करना होता था वो कर लेते थे। और यकीन करें सेल्फ सेटिस्फेक्शन का सबसे आसान तरीका यह है कि अपना असाइन काम फौरन कर ले। सोऊंगी बाद में, खाऊंगी बाद में, लेटूंगी बाद में, पहले मुझे अपना वो काम करना है जो मैंने खुद से कहा। हम सबसे ज्यादा कमजोर पड़ते हैं तो खुद से किए हुए वादों के आगे कमजोर पड़ते हैं, कमिटमेंट नहीं है। अच्छा अभी ठहर जाए, अच्छा अभी नहीं होता ही नहीं, फिर रात होती है, गुस्सा आता है, रोना भी आता है, नींद भी आती है कठी। सुबह उठते आधी रात गम में गुजरी, सुबह उठे न फजर पड़ी न नमाज पढ़ी, गम ये है कि सबक नहीं आता, टेस्ट नहीं आता, किताब खोलते हैं तो एक ही जगह दो दो लफ्ज दिखते हैं। कितनों की ये कहानी है। तो इसका तरीका क्या कि अपने आप को वक्त पे कामों का आदि करें। वह कजालिका नज़ल मुहसिनीन, ये मुहसिन होते हैं, आसान दर्जे से काम करते हैं। अब देखिए जो सोने के वक्त तक कभी जाग रहा है तो सुबह उठने के वक्त पे वो सोएगा ही ना, सही कि नहीं? भूख लगी हुई है, खाई नहीं रहा, तो जब रात को सोने का वक्त आएगा तो वो प्लेट खोल के बैठा होगा ना कि अब क्या बचे तो मैं खाऊं। चीजों को उसकी जगह पे रखने का नाम हिकमत है। इसको तालिब इल्म की जिंदगी में तो अक्सीर हासिल है, जैसे कहते हैं ना ये अक्सीर नुस्खा है। आप अपने आप को एक बैलेंस्ड इंसान बनाए, बोलने में बैलेंस्ड, सोने में बैलेंस्ड, डाइट में बैलेंस्ड, जज्बात में बैलेंस्ड। ये नहीं कि सोते हैं तो कई कई घंटे सोते हैं कि दुआएं करके उठाना पड़ता है इनको, हाँ उठे हैं तब सो ही नहीं रहे कि आप खुदा के लिए सो जाओ, खाने बैठे तो खाते ही जा रहे हैं, खा ही रहे हैं, आजकल खाने पे जोश आया हुआ तो खाते ही जा रहे हैं, आजकल फाकों की आदत हो गई तो भूखी भूखी भूख लग रही है। दावतों का शौक आया तो हर दिन दावत में पहुंचे मैं। डिप्रेशन हुआ तो कई कई महीने बाहर ही नहीं निकलते, लोगों को मिलने जुलने ही नहीं जाते। ये नहीं होना चाहिए। बिल्कुल ये सारी चीजें अल्लाह ताला ने बता दी यूसुफ अलैहि सलाम के नाते से। चलिए अब लगना तो ऐसे है कि जब इल्म और हिकमत आता है तो बस फिर देखें आसमान से अल्लाह ताला की तरफ से जो रहमतें आती हैं, जो खैर आती है। लेकिन यूसुफ के साथ तो कुछ और ही होने लगा है, क्योंकि जब इल्म और हिकमत आती है ना तो उसके बाद फिर बंदे की इम्तिहान भी आते हैं बहुत बड़े। यहां तक सिर्फ ये बीच की आयतों की तिलावत सुने और फिर आगे चलेंगे।
وقال الذي اشتراه من مصر لامرأته أكرمي مثواه عسى أن ينفعنا أو نتخذه ولدا وكذلك مكنا ليوسف في الأرض ولنعلمه من تأويل الأحاديث والله غالب على أمره ولكن أكثر الناس لا يعلمون ولما بلغ أشده آتيناه حكما وعلما وكذلك نجزي المحسنين